का राष्ट्रपति फ्रान्सवा ओलन्दले सुरक्षा व्यवस्थालाई आगामी दिनमा थप चुस्त पारिने बताएका छन्। इरानको सरकारी सञ्चार माध्यमले पूर्व राष्ट्रपति महमूद अहमदिनीजादलाई आगामी महिना हुने राष्ट्रपति चुनावमा लड्न अयोग्य घोषणा गरिएको जनाएका छन्। तेहरानले आफ्नो परमाणु कार्यक्रममा कटौती गर्नुपर्ने अन्तर्राष्ट्रिय सम्झौतालाई लिएर इरान र अमेरिका बीच आरोप प्रत्यारोप भएको छ।
हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको बिहानी पख यहीँ सकिन्छ। भरि बेलुका 8:45 बजे साँझ पख लिएर हामी फेरि उपस्थित हुने नै छौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8:15 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz म कार्यक्रम प्रस्तुता नवराज थानुको साथमा सुन्न नछुटाउनुहोला। तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz को चर्चित कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत मनोराज धानुक। हामी दिनहुँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, कार्यक्रममा छलफल गर्छौँ, कुराकानी गर्छौँ र यतिखेर हामी चुनावी माहौल तातिरहेको छ र सम्भवतः अब चुनाव हुने लगभग अन्तिम तयारीमा पुगिसकेको छ र प्रमुख पार्टीहरूले पनि उम्मेद्वारको घोषणा गर्दैछन् र आज बिहान 8:30 बजे सुदूरपश्चिमका एकजना उद्योगी व्यापारी समाजसेवी प्रख्यात व्यापारी र पछिल्लो समय उहाँ चाहिँ चर्चामा रहन सफल र सुन्दर सुदूरपश्चिमको अभियन्ता उम्मेदवारी घोषणा कार्यक्रम रहेको छ, सबैका लोकप्रिय हुनुभएको छ, यतिखेर बजारमा चर्चा छ, चोकमा चर्चा छ र यतिखेर बिहान 8:30 बजे उहाँको चाहिँ उम्मेद्वार घोषणा अर्थात् स्वतन्त्र उम्मेदवारीको कुरा बाहिर आएको छ र यी यावत विषयमा हामी चर्चा गर्छौँ। अब निरन्तर खबरदारी गर्छौँ कि गोपाल हमाल के सम्भावित भोलिको मेयर बनिरहँदा कि उहाँले कसरी यो क्षेत्रको विकास गर्नुहोला, यी यावत विषयमा हामी निरन्तर अब चर्चा गर्छौँ। कस्तो व्यक्ति आवश्यक छ धनगढी उपमहानगरपालिकाको लागि र कस्तो व्यक्तिले बनाउन सक्छ, यो यावत विषयमा हामी निरन्तर कुराकानी गरिरहेका छौँ र आज पनि यही कुराकानीलाई जोड्दैछौँ हामी। र कस्तो बन्नुपर्छ धनगढी उपमहानगरपालिका र कस्तो बनाउन सकिन्छ यो क्षेत्रलाई र कस्तो मान्छेलाई हामीले मेयर चुन्ने र कस्तो व्यक्तिलाई हामीले जिताउने, वास्तवमा हाम्रा अधिकारका कुरा छन्, हाम्रा यहाँ चाहिँ भएका हरेक समस्याको समाधान गर्न सक्ने व्यक्ति चाहिएको छ, सफल र सक्षम नेतृत्वको कुराहरू हामी बेला बखतमा गरिरहेका छौँ र यतिखेर स्थानीय तहको निर्वाचनको कुरा गर्दा अब स्थानीय सरकार हो र सिंहदरबारको अधिकार जनताको घर दैलोमै आइरहँदा यसलाई कसरी चाहिँ जनतामुखी बनाउन सकिन्छ यावत विषयमा आज पनि कुराकानी जोड्दैछु। र हामीसँग एकजना सुदूरपश्चिमका चाहिँ पर्यटकीय क्षेत्रमा पर्यटन क्षेत्रमा राम्रो योगदान पुर्याएका व्यक्ति, पर्यटन व्यवसायी र समाजसेवी बुद्धिजीवी आज हामीसँग हुनुहुन्छ एकजना व्यक्ति। पछिल्लो समय उहाँसँग हामीले चर्चा गरेका थियौँ पर्यटन शुक्ला फाटा महोत्सवको विषयमा र आज हामी स्थानीय तह निर्वाचनको विषयलाई जोडिरहेका छौँ। हामीसँग माया प्रकाश भट्ट हुनुहुन्छ, नाटाका चाहिँ अध्यक्ष, उहाँलाई म वेलकम गर्छु। माया प्रकाश सर, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
सन्चै हुनुहुन्छ? दोस्रो पटक हामी बस्दैछौँ, अब स्थानीय तहको निर्वाचन हुन्छ होला, यहाँलाई के लाग्छ? एउटा समाजको प्रबुद्ध व्यक्ति र एकजना नागरिकको रूपमा विश्लेषण गर्ने हो भने वैशाख 31 स्थानीय तहको निर्वाचन गर्न सक्छ सरकारले?
निर्वाचन त हुनुपर्छ, आजको आवश्यकता पनि हो। निर्वाचन अहिलेको लागि चाहिँ अपरिहार्य हो, निर्वाचन हुनुपर्छ, निर्वाचन चाहिँ अहिलेको आवश्यकता हो।
हुनुपर्छ भन्दै हुनुहुन्छ, तयारी तपाईँले हेरिरहनु भएको छ, के छ आधार हुनसक्ने भएको छ यो तयारीलाई हेर्ने हो भने?
अब यो नीतिगत विषयहरुमा अब नेपाल सरकारको जिम्मेवार निकायले जुन काम गरिरहेछ र विश्लेषण गरिरहेछ र खास गरेर निर्वाचन आयोगको जुन पछिल्लो अभिव्यक्तिहरु आछ यसबाट परिपरि हामीलाई लाग्छ निर्वाचन मिति क्लियर छ र निर्वाचन भनेको समयमा हुन्छ
हुन्छ अब यो अहिले चर्चा गर्ने हो भने सर अब धेरैतिर अहिले स्थानीय तहको निर्वाचनको मिति नजिकैसँगै विभिन्न दलहरू पनि होमिनु भएको छ स्वतन्त्र उम्मेदवार पनि दौडिरहेको अवस्था देखिन्छ यो अवस्था हेर्दा समग्र स्थानीय तह हिजोको स्थानीय निकायबाट स्थानीय तहभन्दा अधिकार सम्पन्न स्थानीय तह हो भन्ने कुरा छ यहाँले के बुझ्नु भएको छ सर स्थानीय निकायभन्दा स्थानीय तह अधिकार सम्पन्न छ भन्ने कुरा बाहिर सुनियो यहाँलाई लाग्छ वास्तवमै हो छ
सरी म सर्वप्रथम त यो विषय प्रवेश गर्नुभन्दा पहिले आम नागरिक र धनगढी नगरवासी दाजुभाइहरूबाट माफी पनि चाहन्छु र उहाँलाई धन्यवाद नमस्कार पनि गर्न चाहन्छु यो खास गरेर यो हामी व्यावसायिक क्षेत्रसित मात्रै रिलेटिभ हो मान्छे भावनाले समग्र राजनीतिक विषयहरूमा हामीले प्रवेश गर्नु त्यति राम्रो चाहिँ हुँदैन र हाम्रो यो इच्छा पनि होइन र समग्र मैले यहाँलाई
होइन अधिकारको कुरा त गर्न सक्यो नि अधिकार त एउटा विश्लेषकले पनि गर्न सक्यो कस्तो अधिकार हिजोको दिनमा चाहिँ थिएनन् प्रतिनिधि 19-20 वर्ष भयो अब चाहिँ प्रतिनिधि चुन्दैछौँ अधिकारका कुरा त जनताले जान्नु पाउनु पर्यो तपाईँले के बुझ्नु भएको छ भने तपाईँको विचारमा त
होइन खास गरेर यो आवश्यकता नै आविष्कारको जननी हो भन्छन् नि यी समयको मागहरू हुन् केन्द्रीयकृत राज्य प्रणालीबाट देशको विकास हुन नसकेको सत्यलाई सबैले मनन गरेर यो तीन खण्डन गरेर राज्य प्रणालीलाई स्थानीय स्तरबाट विकासको अवधारणा अन्तर्गत लैजानुपर्छ र तल्लो लेभलबाटै जड मजबुत भएपछि नै हाँगाहरू रुखहरू छतहरू मजबुत हुन्छन् भन्ने किसिमको सोचले यो तल्लो स्थानीय निकाय भनेको मेन लिभ गराउनुपर्छ भन्ने धारणा अन्तर्गत मलाई लाग्छ यो अवधारणा ल्याएको हुनसक्छ म यसको खास विश्लेषक चाहिँ होइन तर खास अहिले अब हामीले चाहेको अथवा र आम नागरिक आम जनताले चाहेको मेन विषय के हो भने जस्तो धनगढी नगरपालिकाको केसमा धनगढी नगरपालिकाको जुन अवस्था छ अहिलेको यो अवस्थासित मान्छे कुनै पनि सन्तुष्ट देखिँदैन अब यसका विविध पक्षहरू हुनसक्छन् जस्तो अब राजनीतिक खिचातानी पनि एउटा कारण हुनसक्छ अथवा कर्मचारीहरूको जुन काम गर्ने प्रणाली छ त्यो पनि एउटा कारण हुनसक्छ अथवा पर्याप्त स्रोत नभएको पनि एउटा कारण हुनसक्छ तर हामी आम नागरिकको एउटा मनमा कस्तो छ भने जुन भएको स्रोत साधनहरू छ यसको मात्रै पनि सदुपयोग भयो भने हामीले धेरै कामहरू लिन सक्थ्यौँ र भएको साधन स्रोतको नियमित वितरण भएन र त्यसको सदुपयोग भएन भन्ने अहिले आम जनताको मलाई लाग्छ एकदम चासोको विषय छ र अहिले तत्कालको निर्वाचन सितको जुन सरोकारको विषय छ मान्छेले त्यो यो टाइपको एउटा आक्रोश छ यसमा व्यक्ति पनि हुनसक्छ राजनीतिक दलहरू पनि हुनसक्छन् अथवा राजनीतिक दलहरू नभइकन यो देश अगाडि बढ्न सक्दैन राजनीतिक दलहरू सम्मानित हुनुहुन्छ उहाँहरूलाई हामीले सम्मान दिनुपर्छ राजनीतिक दलले नै नीतिहरू बनाउने हो कर्मचारीहरूले त्यसको कार्यान्वयन गर्ने हो तर जुन यो समग्र अहिलेको जुन खिचातानी छ यो खिचातानीभित्र यसैलाई गल्ती अथवा यसैको गल्ती भन्दा पनि हामीले हेर्दा खास गरेर यो समग्र नगरको जुन काम गर्ने शैली भयो त्यो प्रणाली चाहिँ चित्त बुझ्ने खालको भएन अब
जस्तै यहाँले भनेअनुसार तपाईँले चित्त बुझ्ने छैन भन्नुभयो वास्तवमै 19 वर्षसम्म जनताका प्रतिनिधि छैनन् कर्मचारी तन्त्र हाबी भएको छ भ्रष्टाचार मौलाको छ जताततै अब उपभोक्ता समिति भ्रष्ट छ नेता भ्रष्ट छ यो अवस्थामा अब हामी सही र सठिक विश्लेषण गरौँ माया प्रकाश सर अहिले हेर्ने हो भने धनगढी उपमहानगरपालिका साबिकमा रहेको उर्मा र फुलबारी गाविस पनि जोडिसकेका छ करको दायरा बढ्ने सम्भावना छ अहिले उहाँहरूलाई जोडिएको छैन हेर्ने हो भने धनगढी उपमहानगरपालिका जो चाहिँ बजार क्षेत्रमा बसिरहेका जनताले करको ढाड सेकिएको छ करले ढाड सेकिएको छ भन्ने कुराहरू बाहिर आयो अब यो सुन्दा सर यहाँलाई के लाग्छ धनगढी उपमहानगरपालिकामा हामी सम्भावना मात्रै कोट्याउने कि यसलाई कस्तो बनाउन सकिन्छ यो गर्न आवश्यक छ यहाँको समस्या यो हो यो समस्यालाई समाधान गर्न राजनीतिक दल तयार हुनुपर्छ अबका उम्मेदवार तयार हुनुपर्छ यो एजेन्डा चाहिँ अब महत्त्वपूर्ण हुन्छ भन्ने कुरामा विश्लेषण गर्ने हो भने यहाँलाई के लाग्छ धनगढी उपमहानगरपालिकाका समस्या के देख्नु भएको छ यहाँले
होइन यसलाई अब कहाँबाट सुरु गर्ने भन्ने नै मैले ठाउँ पाएन कि खास गरेर हामीले जे पनि हेर्दा पहिले अहिलेको अवस्थाको विश्लेषण गर्ने हो रियल अहिलेको अवस्था के छ त धनगढी नगरपालिकाको भन्दा धनगढी नगरपालिकाको उपमहानगरपालिका पनि भइसक्यो त्यो संस्थाको नाउँ उन्नति हुनुको पछाडि पिपुल्सको सोचाइ के हुन्छ भनेपछि पब्लिकको पनि स्तर उन्नति हुनु पऱ्यो तब न त्यो नाउँ मात्रै परिवर्तन भएर त काम छैन अनि जनता झन् तल जाने र डिमोसन जसको पदोन्नति हुनुपर्ने हो उसको चाहिँ डिमोसन हुँदै जाने नगरपालिकाको नाउँको मात्रै उन्नति भएर त काम हुन सक्दैन र अहिले वास्तवमा अवस्था त्यो भएको छ अब 20 वर्ष 19 वर्षसम्म स्थानीय सरकार छैन त्यो एउटा दुःखलाग्दो कुरो हो तर केन्द्रीय सरकार त छ सरकारको सम्बन्धित निकायहरूले त काम गरिरहेको छ सरकारको संयन्त्र भन्ने छ प्रत्यक्ष अप्रत्यक्ष अब हामी के निमुखासँग विकासित हाम्रो रिलेसन छैन राजनीतिक दलले भन्न पाउनुहुन्न किनभने प्रत्यक्ष अप्रत्यक्ष उहाँहरूको रिलेसन छ जिल्लामा जिल्ला स्तरीय संयन्त्र छ उहाँहरूको नगरपालिकामा नगर स्तरीय संयन्त्र छ कर्मचारी के हदसम्म हबी भएको होला त्यो आफ्नो ठाउँमा छ तर कर्मचारीहरूलाई नीति निर्देशन किने कर्मचारीहरूलाई चलाउने मा त उहाँहरू अछुतो हुनुहुन्न उहाँहरूले त्यो जिम्मेवारी हिजो पनि लिइरहेछ अहिले पनि आजको अवस्थासम्म पनि मलाई लाग्छ त्यो जुन तर खास गरेर हाम्रो धनगढी नगरपालिकाको अवस्था अहिलेको अवस्था हेर्ने हो भने मेन कुराहरू भन्नु मान्छेलाई चाहिने आधारभूत कुराहरू जुन यहाँले करको कुरो निकाल्नुभयो त्यो कर तिरेर मान्छे कङ्गाल हुँदैन कर तिर्नु अस्वाभाविक पनि होइन तर अब त्यो त वितरण प्रणाली अब त्यसलाई धेरै थोरै कसरी लैजाने त वैज्ञानिक किसिमले वितरण गर्ने प्रणाली हामी कहाँ भएन ठोक्यौँ त्यो चाहिँ सत्य हो
स्ट्यान्डर्ड हाम्रो भएन
अब जस्तो नगरपालिकाभित्र पनि अब कुन चाहिँ जमिन तपाईँको खेतीयोग्य जमिन हो खेतीयोग्य जमिनमा कति कर लाउनुपर्छ व्यापारी योग्य जमिन कुन हो हाम्रो सार्वजनिक स्थलहरू कहाँ कहाँ हुन् सार्वजनिक शौचालयहरू कहाँ कहाँ हुन् सार्वजनिक पार्किङ स्थलहरू कहाँ कहाँ हुन् यी कुराहरू भनौँ नि वैज्ञानिक किसिमले छुट्याएर करको दायरा पनि त्यो किसिमले लैजाँदा चाहिँ खासै फरक पर्दैन वास्तवमै अब नगरपालिकाभित्र उपमहानगरपालिका भइसकेपछि नगरपालिकाभित्रको जमिन भनेको अब 100% खेतीयोग्य जमिनै भनेर भन्न मिल्दैन व्यावसायिक किसिमकै जमिन हो तर त्योभित्र पनि आधारभूत कुराहरू कर मान्छेले तिर्छ भनेपछि के का लागि तिर्छ यसबाट मैले के सुविधा पाउँछौँ भनेर यो कर महँगो भयो भन्ने जुन प्रत्यक्ष आक्रोश छ मान्छेको मलाई के लाग्छ भने यो तिरेको करको हामीले फिडब्याक पाएनौँ सदुपयोग पाएनौँ र यो वैज्ञानिक भएन भन्ने टाइपको हो तर अब जहाँसम्म मलाई लाग्छ यी आधारहरू भने नगरपालिका एउटा उपमहानगरपालिकाको रूपमा स्तम्भ खडा गर्नको लागि मिनिमम आधारहरू चाहिने आधार अहिले हेर्नुहोस् अव्यवस्थित बजार छ झन्नै अब बोराडाँडी अतरिया नगरपालिकासम्मै जोडेर 15 किलोमिटरको करिब करिब बजार भइसकेको छ अब त्यसमा साइड रोडहरू एउटा पनि व्यवस्थित छैन सार्वजनिक शौचालयहरू हेर्नुहोस् छैन एक ठाउँमा छैन कहाँनिर बस सार्वजनिक पार्किङहरूको जहाँसम्म समस्या जस्तो इन्डियन गाडीहरू हामीका भेहिकलहरू फोर विलरै गाडीहरू यति भइसकेका छन् यसलाई कहाँनिर थन्क्याउने जस्तो यो बैङ्कहरूको अगाडि खास गरेर मलाई समस्या कहाँ लाग्छ भने जतिखेर तपाईँहरू बैङ्कमा कस्तो भिड छ ट्राफिकले त्यत्तिकै कराइरहेको हुन्छ गाडी साइडमा नराख्नु गाडी साइडमा नराख्दै कहाँ राख्ने 10-15 किलोमिटरको बजार भयो 5 किलोमिटर गाडी टाढा राखेर त मान्छे जान सक्दैन यी आधारभूत कुराहरू जुन नगरपालिकाले हेर्नु यसको लागि स्रोत हो उहाँहरूको भनाइ के हुन्छ हामी त बजेटै छैन पैसै छैन साइकल स्ट्यान्ड बनाउनुको लागि पैसा धेरै ठुलो बजेट चाहिँदैन उहाँलाई फोर विलर राख्नलाई चाहिँ ठुलो चाहियो होला तर एउटा सुरुवाती गरे त कहाँनिर देखिनु पऱ्यो नि हामीले हामीसित एउटा हार्डवेयर एसोसिएसन संस्था छ एक वर्ष जति भइसक्यो मलाई अब यी कुराहरू कहिले भन्नु पनि मन लाग्छ कहिले भन्नु उचित पनि हुँदैन एक वर्ष जति हो हामीले नगरपालिकामा हामी र तपाईँहरू उपयुक्त ठाउँ दिनुहोस् भनेर लिखित रूपमा निवेदन दिएको एक वर्ष भइसक्यो 3 कार्यकारीहरू नै चेन्ज भइसक्नु भएको छ हामीले गरिदिन्छौँ भन्दा पनि उहाँहरूले चाहिँ ठाउँ दिन सक्नु भएको छैन भनेपछि यो के यो त मेन कुरो त यस्तो चाहना नभएको हो नि आवश्यकता नभएको त भन्न मिल्दैन
इच्छाशक्ति भएन
इच्छाशक्ति नै भएन यसको इच्छाशक्ति भयो भने मान्छेलाई धेरै कुरो चाहिन्छ धेरै पैसा चाहिन्छ पैसा मात्रै भएर धेरै काम हुन्छ भन्ने होइन र अब यी कुराहरू जुन आधारभूत कुराहरू हुनु यो खास यहाँले करसित जोड्नु भयो भन्नाले मैले भन्न खोजेको आधारभूत कुरा जस्तो हस्पिटलको कुरो भयो
अनि
अस्पतालको अवस्था हेर्नुहोस् यो त उसरी त हामीले अब यो क्षेत्रीय अस्पतालको रूपमा लैजाने भनेर भनिरहेको छौँ एउटा राज्य हाम्रो सातौँ प्रदेशको प्रदेशीय अस्पतालको रूपमा लैजाने भनेर भनिरहेको छौँ अब यहाँनिर एक जसो कर्मचारी विशेषज्ञ जसो भनौँ नि विशेषज्ञ सेवा पनि हामी कहाँ नभएको भिन्नमै मिल्दैन अहिलेको अवस्थामा सेवा छ तर त्यही सेवा हामीले अस्पतालभित्र पाउँदैनौँ ती डाक्टर साथीहरूले बाहिर चाहिँ हामी स्तरीय सेवा दिइरहेको हुन्छ उहाँहरूको भने उहाँले कुन हदसम्म व्यवसाय गर्ने र कुन हदसम्म सेवा गर्ने भन्ने कुरो पनि यो क्लियर भएन कि अफिस
आज मात्रै तिन दिनसम्म मान्छे हस्पिटल गएको छ सरकारी हस्पिटलमा त्यो मान्छेको उपचार भएको छैन फेरि त्यही मान्छे प्राइभेटमा जाँदा फेरि ठिक भएछ
होइन यही त्यही भन्यो नि त यी कुराहरू भन्न मिल्ने नमिल्ने अब यसले गर्दा कसैलाई फाइदा हुने कसैलाई आशा हुने हाम्रो हेराइ के हुन्छ भने हामी त स्टेट फाल्टो ताँगाको घोडा जस्तो हेर्छौँ प्रत्यक्ष भएको अब र मेरो यो भनौँ यो अभिव्यक्तिले कसैलाई अप्ठ्यारो पनि पर्न सक्छ त्यो मतलब
जनताको आवाज हुन्छ
जनताको चाहना के हो भनेपछि अहिले अब जस्तो भनौँ नि अब यो राजनीतिक दलको केसमै अब हामीले सीमित गफ गर्ने हो भने पनि राजनीतिको दलको साथीहरूको पनि एक प्रकारको अब त्यसलाई भन्न मिल्छ मिल्दैन त्यो एउटा व्यवसाय भइसक्यो हामीले व्यवसाय गरिरहेछौँ प्रत्यक्ष कर्मचारी जागिर खाइरहेछ हाम्रो त आय आर्जन गर्ने व्यवसाय हो कर्मचारीको पनि मलाई लाग्छ जागिर खानुको पछाडि अब त्यो बच्चाहरूलाई परिवारलाई कसरी पाल्ने भन्ने नै हो तर राजनीतिज्ञ साथीहरूको त विशुद्ध राजनीति
विशुद्ध भने त त्यो त समाजसेवा हो
जनताको सेवा हो तर अब त्यो त्यसलाई समाजसेवामा ध्यानेर अलिकति संवेदनशील कुरो यो आउँछ मैले बेला बखत साथीहरूलाई पनि रिक्वेस्ट नै गरिरहेको छु यहाँ चाहिँ हाम्रो पनि व्यवसायमुखी राजनीति हो भन्नु पऱ्यो होइन समाजसेवा हो भने त समाजसेवाको अवधारणा अन्तर्गत पनि साथीहरूले गइदिनु पऱ्यो मतलब आज भएन भने भोलि जा यो मतलब त्यस्तो बाध्यात्मक अवस्था पनि आउनसक्छ र भोलि त नगइकन नहुने अवस्था हुनसक्छ अब यी सब कुराहरू भनौँ जस्तो नगरको स्तर उन्नतिको हामीले चाहेको राजनीति भन्दा पनि यो नगरको स्तर उन्नति कसरी हुन्छ यो नगरका आम नागरिकहरूले कसरी नगरभित्र यी सुविधाहरू पाउन सक्छन् जस्तो यहाँ अब भने मैले सार्वजनिक शौचालयको कुरो गऱ्यो एउटा सार्वजनिक सभास्थल छैन हामीसित भाषण गर्ने जुन हाम्रो कभर्ड हल थियो
फेरि तपाईँको नेकपा माओवादीले भोलि कार्यक्रम गर्दैछ पार्क मोडमा यो पार्क मोड सबैको प्यारो बन्यो अब
हो यो खेल त्यो एरिया खेलकुदले लिइसकेपछि हामीले पटक पटक नगरपालिकालाई यो नगरभित्र एउटा सार्वजनिक स्थान चाहिन्छ है तपाईँहरू यसको आइडेन्टिटी गर्नु केही भएन भने पनि 10 कट्ठा जति एउटा सार्वजनिक स्थान पऱ्यो त्यसलाई हामीले XYZ कुनै नाउँ पनि लिन सक्छौँ
होइन एउटा कुरा नि सर यो तपाईँले मञ्चका कुरा गर्नुभयो लामो समय भयो हामीले मञ्च छैन सडकमै कार्यक्रम गर्नु परेको छ यदि इमर्जेन्सी कुनै त्यस्तो केसहरू आउने भने हस्पिटल छेउमै छ त्यहाँबाट हामी बाटो छेकेर कार्यक्रम गर्नाले जनताले दुःख पाए त्यसको विकल्प हामीले अहिलेसम्म खोज्न सकेनौँ चुनाव आयो त्यो आवाज उठ्यो क्या चुनावमा मात्रै हामी बहस गर्ने हो कि त्यो आवश्यकता त सधैँ हो नि हाम्रो लागि
होइन यो त कस्तो हो भने नीति बनाउनेले नीति बनाउँदै गर्ने नियम मान्नेका लागि नियम हुन्छ नि हेर्नुहोस् मास्दै जाने हो भने हिजो अस्ति पनि मिडिया मार्फतै अब सार्वजनिक स्थलहरूमा चाहिँ फङ्सनहरू नगर्ने भनेर सरकारले बेला बखत विज्ञापनहरू पनि गरिरहेछ र त्यही सरकारले फेरि राजनीतिक दलको साथीहरूले सार्वजनिक स्थलमै यो कार्यक्रमहरू गरिरहेछ भनेर पनि मिडियाहरूबाटै आइरहेछ अब यो नियम भन्ने कुरो मान्नेहरूका लागि नियम हो हामी त्यतातिर पनि मलाई लाग्छ हामीले अहिले यो निर्वाचन नजदिक भए हुनाले स्थानीय सरकारको निर्वाचनको सिलसिलामा हामीले त्यतातिर जानुभन्दा पनि मैले उपयुक्त के देख्छु भने यही नगरको जुन आधारभूत आवश्यकताका कुराहरू हुन् जस्तो मैले गौरचौरको कुरो गरेँ सार्वजनिक सिटी हलको कुरो गरेँ एउटा प्रदर्शनी स्थलको लागि नै अब जे मैले पनि हाम्रो भनौँ नि हाम्रो किनभने यही क्षेत्रको उद्योग वाणिज्य सङ्घले जुन आयोजना गरेर मेला महोत्सव छ हामीले त्यो पुलिसको कम्पाउन्ड युज गरेर कति वर्षसम्म गरिरहने त भोलि अब तपाईँहरूले त त्यहाँ युज गरिरहनु भएको छ हामी भाषण गर्नलाई पनि त्यहीँ आउँछौँ भन्ने अवस्था भइसकेको छ कि यी सब कुराहरू एउटा रिजन र एउटा उपनगरपालिकाले उपमहानगरपालिकाले जुन दिनुपर्ने भिजनको कुरोहरू जस्तो म त के भन्छु भने अहिलेको अवस्थामा वडावडामा हरेक वडामा नगरपालिकाको जति वडा छ वडावडामा चाहिँ सार्वजनिक स्थानहरू हुनु पऱ्यो अब अहिले त हामीले एक कट्ठा आधा कट्ठा जग्गा लिएर सबैले घरवास गरिरहेको छ छिमेकीको जग्गा खाली हुन्छ त्यहाँ व्रत बन्द बिहा यताउति केही गर्नुपऱ्यो भने हामी युज गर्छौँ यो त बिस्तारै जनघनत्व हुँदै गयो भने यी ठाउँहरू त भरिँदै जाने हुन् नि त्यतिखेर हामी कहाँ जाने
अनि
एउटा वडामा केही भएन भने पनि एउटा सार्वजनिक स्थल त्यो त अहिलेको अवस्थामा नगरपालिकाले राखिदिन सक्छ सानो मिनी टाइपको बस पार्क राखिदिन सक्छ तर अब यहाँ त यो पुरै महानगरपालिकाको एउटा बस पार्ककै लागि हामीले कति बहस गऱ्यौँ यसलाई सहरी सिटी बस पार्कको रूपमा डेभलप गरेर बस पार्क चाहिँ बाहिर लैजानुपर्छ है भनेर भने यो त कस्तो भयो भने अब इच्छा शक्ति विपरीत जहिले पनि अब यो बेला बखत मिडियाको साथीहरूले पनि भनिरहेको छ जस्तो यो तपाईँको विकासी कामहरूको स्तरको कुरो गर्नुहोस् अहिले जुन गरिरहेका पिचहरू छ अब यो यसको स्तरको कुरो यो त बेला बखत देखिरहेछौँ हामीले र योजनाहरू वितरणको कुरो अब अहिले भर्खर मै आउँदा तपाईँको एफएममा आउँदा पनि मैले बिचमा एउटा पूर्वतिर पनि पिच छैन पश्चिमतिर पनि पिच छैन बिचमा एउटा पिच भएको देखेँ भने यो पहुँचको भरमा जुन हाम्रो
विकासका
कामहरू हुन थाले यसले गर्दा केही मान्छेलाई फाइदा हुन्छ तर त्यसको छेउछाउमा बस्ने जसको पहुँच छैन
ती मान्छेको दिमागमा के पर्छ
नाना पहुँच दिमागमा के पर्छ भन्दा पनि प्रत्यक्ष उनीहरूलाई असर के पर्छ मेरो नगरपालिका यस्तो पहुँच छ मैले मेरो घरमा चाहिँ घरको अगाडिको बाटोमा चार ट्रक ग्राभेल हालिदिएँ भनेर मेरो त्यहाँनिर सीमित 10 मिटर जग्गा मैले उचो गरिदिएँ भने छेउछाउका मान्छेमा अब त्यो यो त पानीको निकासको यहाँ बगानको डुबानको यस्तो समस्या भएको नगरपालिका छ र मेरो घरको अगाडिको जमिन मैले उचो गर्दा छेउछाउको मान्छेलाई के असर पर्छ
अनि
पहिले त त्यो हेर्नु पऱ्यो नि अब यहाँ घर बनाउने प्रणाली पनि यो कस्तो देखियो भने सडक साइडमै तपाईँ हेर्नुहोस् एउटाले आज बनाएको घर भोलि बनाउने मान्छेले 2 इन्च 4 इन्च भयो भने त्यसको हाइट बढाइदिने अर्काको भन्दा 2 इन्च 4 इन्च हाइट बढी बनाइदिने अब यही किसिमले बढाउँदै जाने हो भने त यो त कहाँ पुग्छ भोलि भन्न सकिने अवस्था हुँदैन त हामी कहाँ एउटा आधारभूत मापदण्ड भनौँ नि नगरपालिकाभित्र अथवा उपमहानगरपालिकाभित्र चाहिने आधारभूत मापदण्डहरू तयार गर्नको लागि नगरपालिकाले एउटा सबभन्दा पहिले एउटा विकासको खाका चाहियो पाँच वर्षको नगरपालिका के हुने, दस वर्षपछिको नगरपालिका के हुने?
वास्तवमा त्यो एकैछिनमा एजेन्डामा जाउँला। यतिखेर छोटो व्यापारिक विश्रामको पालो भएको छ। आदरणीय श्रोता, आज हामी चर्चा गरिरहेका छौँ स्थानीय तहको निर्वाचनको मिति नजिकै गर्दा कस्तो उम्मेद्वारलाई हामीले चुन्ने, हाम्रा एजेन्डा के हुनसक्छन्, यी यावत विषय व्यवसाय नाटाका चाहिँ क्षेत्रीय अध्यक्ष हामीसँग हुनुहुन्छ माया प्रकाश भट्ट, उहाँसँग कुराकानीमा एकैछिनमा जोड्छु। यतिखेर छोटो व्यापारिक विश्राममा जान्छु।
हार्दिक आमन्त्रण, यस क्षेत्रकै वरिष्ठ समाजसेवी, उद्योगपति एवं सुन्दर सुदूरपश्चिमका अभियन्ता श्री गोपाल हमालद्वारा आसन्न स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वारको घोषणा कार्यक्रम यही मिति 2074 साल वैशाख 8 गते बिहान 8:30 बजे धनगढी स्थित होटल रुबसको सभा हलमा हुने भएकाले सम्पूर्ण शुभचिन्तक आदरणीय नगरवासी दाजुभाइ तथा दिदी बहिनीहरूलाई सादर आमन्त्रण गर्दछौ। चुनाव प्रसार प्रसार समिति
काम सारा एक काम रोज रे छो यो देश मामयोटा मानिस को
आदरणीय श्रोता, पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा। र वास्तवमा हामी स्थानीय तहको निर्वाचनको मिति नजिकै गर्दा चुनावी माहौल तातेको छ, र त्यो तातेको मौसमलाई हामी अझ तताउँदैछौँ, र उम्मेद्वारका घोषणाका कार्यक्रमहरू बाहिर आइरहेका छन्। आफ्ना एजेन्डाहरू जनताको माझमा प्रस्तुत गर्ने कार्यक्रमहरू सार्वजनिक गर्दैछन् नेताहरू। यतिखेर जनताको घर दैलो धाउने क्रम बढेको छ, र कस्तो निर्वाचनमा भाग लिने व्यक्तिलाई जनताले चुन्ने त? के भ्रष्ट, के ग्राभेल गरिदिने नाममा, के बिजुलीका पोल दिने नाममा चाहिँ व्यक्तिले अब चुन्ने, या वास्तवमै जनताको लोकप्रिय, जनतालाई चाहिँ विश्वास दिलाउने, जनताका अधिकार सुनिश्चित गर्ने र यस क्षेत्रलाई एउटा समृद्ध नगरको रूपमा अगाडि बढाउने एउटा भिजन भएको व्यक्तिलाई चुन्ने, यी यावत विषयमा हामी निरन्तर फलोअप गरिरहेका छौँ र निरन्तर कुराकानी जोडिरहेका छौँ। आज पनि हामी त्यो विषयलाई जोडिरहेका छौँ, र हामी उम्मेद्वार घोषणा भएसँगै हामी चर्चा जोड्नेछौँ तातो बहसलाई, उहाँहरूमाथि हामी चिरफार गर्नेछौँ कार्यक्रममा, हामी पोस्टमार्टम गर्नेछौँ कार्यक्रममा, र आजलाई हामी जोडिरहेका छौँ स्पेसल यो तातो बहसमा। कस्तो उम्मेद्वारलाई हामीले जिताउने, के हुनुपर्छ एजेन्डा, कस्तो बन्नुपर्छ हाम्रो मेयर, कस्तो बनाउन सकिन्छ धनगढी उपमहानगरपालिका, यी यावत विषयमा हामी कुराकानी गरिरहेका छौँ। पर्यटन व्यवसाय हामीसँग हुनुहुन्छ नाटाका क्षेत्रीय अध्यक्ष माया प्रकाश भट्ट, उहाँलाई म पुनः वेलकम गर्छु। भट्ट सर, पुनः स्वागत छ यहाँलाई।
धन्यवाद।
तपाईँले अघि एउटा कुरा, महत्त्वपूर्ण कुरा, यस्तो हुनुपर्छ, यस्तो बनाउनुपर्छ पाँच वर्षमा। वास्तवमा एजेन्डा हेर्ने हो भने सर, घोषणापत्र हेर्ने हो भने राजनीतिक दलका विभिन्न उम्मेदवारहरूका कुरा गर्ने हो भने लामा लामा ठुला ठुला घोषणापत्र लिएर आउँछन्। ती घोषणापत्रमा धेरै कुरा समेटिया हुन्छन्। मैले हेरेँ, 15-20 बुदा पनि छन्। ती 15-20 बुदा कि हामी पाँच वर्ष कार्यकालमा पुरा गर्न सक्छौँ या सक्दैनौँ त्यो त समयले बताउला, तर महत्त्वाकाङ्क्षी, पपुलारिटी र चाहिँ सस्तो लोकप्रियताका लागि एजेन्डा ल्याउने कि जनताको यथार्थ र वास्तवमा यो काम म गर्छु, यो समस्यालाई म टटकारो रूपमा 1-2-3 गर्छु, यो एजेन्डा हुनुपर्छ, कस्तो भिजन हुनु पर्ला, के गर्नुपर्छ, के गर्न सक्ने उहाँहरूले चाहिँ एजेन्डा ल्याउनु पर्ला, माया प्रकाश सर यहाँलाई के लाग्छ?
होइन, त्यो पनि कस्तो भने अब यो राजनीति नै मलाई लाग्छ त्यसैको नाउँ हो। अब उहाँहरूले गलत एजेन्डा ल्याउनु भयो, कसरी जानुहुन्छ, नगर्न सक्ने कामको सम्भावना बढी खोज्नुभयो भन्दा पनि मलाई के लाग्छ भने व्यक्तिगत रूपमा तपाईँ हामी जुन आम नागरिकहरूले गर्ने पर्ने कुराहरू अथवा आम नागरिकसित सरोकार राख्ने विषयहरू र यस्तो स्थानीय निर्वाचनको मुखमा मलाई जेनुन इस्युहरू जुन हामीले रियल पहिले भने नि मैले पहिले आवश्यकता त हामीले दर्शायौँ, अहिलेको रियल पिक्चर हामीले दर्शायौँ। अब यो पिक्चरलाई हामीले आधारभूत कुराहरू जनतालाई जुन नभई नहुने कुराहरू हुन् यी कुराहरू है, मलाई त अब यो चुनावको मुखमा सकभर यो हामीले व्यावसायिक विषयमै सीमित रह्यो भने हुन्थ्यो। खैर यहाँहरूले सोधिहाल्नुभयो, यसमा खासै अप्ठ्यारो पर्ने कुरो केही छैन, तर आधारभूत आवश्यक हामीले यो गर्न सक्छौँ है। मान्छेले अहिलेको मतदाता पनि भन्यो नि मैले, अब यो मन जितेर मान्छेको व्यवहार हेरेर, आचरण हेरेर, अथवा के उसको क्याटेगोरी हो, कुन लेभलमा ऊ गइरहेछ भन्ने कुरो अब मतदाताले नबुझ्या भन्न मिल्दैन। अहिलेको मतदाता धेरै सक्यो, अब पहिलेको जस्तो यो झुटा एजेन्डाहरू ल्याएर गाउँ गाउँमा गएर टोल टोलमा गएर हामीले यो गरिदिन्छौँ, ऊ गरिदिन्छौँ, आकाशै फर्काइदिन्छौँ, तिमीहरूको सब आवश्यकता परिपूर्ति गरिदिन्छौँ, अथवा तिमीहरूले काम गर्नु पर्दैनौ, अब यो ठुला घरहरू हामीले तिमीहरूलाई दिने हौँ भन्ने किसिमका नारा पनि बेला बखत नलागेको होइन यो देशमा। तर अहिले चाहिँ मलाई लाग्छ राजनीतिक दलको साथीहरू पनि अब त्यस्तो टाइपको एजेन्डा लिएर जानुहुन्न। उहाँहरूले अहिलेको रियल अवस्था यो हो, हामीले गर्न सक्ने आधारहरू यी हुन् है, र यो आधारहरूमा तपाईँहरूले हामीलाई सपोर्ट गर्ने हुन् जेनुन आधारहरू, जुन 2-4-5 वर्ष कार्यकाल हो भने नि मैले जस्तो मास्टर प्लानको कुरा चाहिँ यो भविष्यसम्मलाई चाहिने कुरा भए हुनाले यो इस्यु कसैले पनि लैजानलाई नराम्रो हुँदैन। धनगढी नगरपालिका 50 वर्षपछिको यो हुने हो, 20 वर्षपछिमा यो हुने हो, 10 वर्षमा यो हुने हो र मेरो कार्यकाल भने मैले हुने मेयरको मेरो कार्यकाल भने हाम्रो अहिलेको 5 वर्ष कार्यकाल हो। 5 वर्षभित्र मैले यो कामहरू चाहिँ गरिदिन सक्छु तर आधारभूत एउटा मास्टर प्लान बनाउनु चाहिँ त्यो ठुलो कुरो होइन, 50 वर्षपछिको लागि पनि मैले एउटा भिजन चाहिँ तयार गरिदिन सक्छु भन्ने किसिमले जानु चाहिँ नराम्रो होइन। मास्टर प्लान चाहिँ बनाउने 50 वर्ष 100 वर्ष पनि बनाउँदा केही फरक पर्दैन। अब भोलि स्मार्ट सिटीको कुराहरू आएको छ, यो महानगरपालिकाको महानगरपालिकामा जान सक्छ। अब यो हाम्रो यो सुदूरपश्चिमको भनौँ न 7 वटा यो 7 नम्बर प्रदेशकै एउटा हब हो, यो इन्ट्री पोइन्ट हो, यहाँको भिजन यहाँको लवाई खवाई यहाँको रहन सहनले यो क्षेत्रको मेसेजहरू लैजाने हो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा, जुन धनगढी नगरपालिका मात्रै होइन यो नगरभित्र बस्ने आम नागरिकको व्यवहार भनेको सुदूरपश्चिमवासीहरूको व्यवहार हो। हामीले हरेक कुरामा सुदूरपश्चिमलाई लिड गर्ने किसिमको मेसेजहरू चाहिँ दिन सक्नुपर्छ। तर अब अहिलेको अवस्थामा एजेन्डा चाहिँ आफ्नो किसिमले मान्छेहरू लैजाने, एजेन्डा कसले कसरी लैजान्छ भन्दा पनि आधारभूत कुराहरू यी हुन्, यी कुराहरूलाई सम्बोधन चाहिँ मैले गर्न सक्छु।
एउटा कुरा नि तपाईँले बडो महत्त्वपूर्ण कुरा उठाउनु भयो मायाप्रकाश सर, हामीले अहिले हेर्ने एजेन्डाकै कुरा र घोषणापत्रकै कुरा गर्ने हो भने धेरै लामा लामा र ठुला कुरा गऱ्यौँ हामीले। यो स्थानीय तह भने न प्रधानमन्त्री बनाउने खेल हो न यो संसदीय अभ्यास हो, एउटा जनताको घरमा चाहिँ अधिकार ल्याउने र जनतालाई चाहिँ सेवा प्रवाह गर्ने एउटा विशुद्ध आवधिक निर्वाचन हो। यहाँलाई थाहा छ प्रत्येक 5-5 वर्षमा आवधिक निर्वाचन हुनु आवश्यक छ। यो अवस्था हेर्ने हो मायाप्रकाश सर भने के हामी राष्ट्रिय एजेन्डा राजनीतिक एजेन्डा ठुला ठुला ल्याएर जनताको बिचमा गएर त्यसले जनतालाई के बुझाउँछ? हामी आज यो धनगढी उपमहानगरपालिकामा यस्तो एजेन्डा लेख्छौँ जसले म रातारात म देश बनाउँछु, यो देश बनाउने खेल हो र भने तपाईँलाई के लाग्छ? तपाईँ एउटा विशुद्ध पर्यटन व्यवसाय के भन्नुहुन्छ?
त्यो गर्नुहुन्न भन्ने त मैले भन्न सक्दैन, तर जहाँसम्म मलाई लाग्छ यो भ्रमको खेती जो हुन्छ नि, भ्रमको खेती गरेर चाहिँ अब मान्छे पार लाग्दैन।
म देश यस्तो बनाइदिन्छु, म उज्यालो संसार बनाइदिन्छु, त्यो किसिमको प्रचारले जनता विश्वास गर्छन् होला।
हामीले 100% गर्न सक्छौँ भनेपछि हामी 10%मा 90% मात्रै गर्छौँ भन्ने टाइपको गयो भनेपछि भोलि पैसाको लागि पनि मान्छेलाई मन जित्नलाई अथवा यसले गर्छ है भन्ने टाइपको हुन्छ। हामीले 10% काम गर्दैनौँ तर 100%को सपना लगेर गयौँ र यी भनौँ 90% नहुन सक्ने काम अहिले पनि तपाईँहरूको मिडिया मार्फत तपाईँको के अरे यो गाउँ गाउँ टोल टोल भन्ने अभियानमा पनि हामी सुनिरहन्छौँ। यो चुनाउभन्दा अगाडि यसरी आइन्छ र चुनाउ पैसा यसरी साथीहरू बिर्सिन्छन्। अब त्यो चाहिँ अब 100% मैले सकिहाल्छु भन्ने चाहिँ होइन, तर सक्नेसम्मको जस्तो भनौँ नि एउटा म त यो के पनि भन्छु भने हाम्रो जुन यो जर्नेसन छ हामीले राम्रो नराम्रो आकाश पाताल र स्वर्ग नर्कै भनौँ त्यसलाई, स्वर्ग नर्क हामीले यही पिँढीमा देखिसकेका छौँ। हामीले अब धेरै अगाडिको कुरो नगरौँ, 2007 सालदेखि अब अहिले
2074 सालसम्मको
अनुभव करिब करिब हामीले पनि लिएको छौँ र डेमोक्रेसीकै पनि झन्डै 28-30 वर्ष 46 सालदेखि अहिले भनौँ 74 सम्म जाउँ हामीले धेरै अनुभवहरू लिइसकेका छौँ र हामीले इच्छाशक्ति भयो चाह्यो भनेपछि धेरै कुरा गर्न पनि सक्छौँ, सकिँदैन भन्ने पनि हुँदैन। अब हामी जस्तै साथीहरूले देश बनाउने हो, हामी जस्तै साथीहरूले चाहिँ यो के भन्छ क्षेत्र बनाउने हो, हामी जस्तै साथीहरूले गाउँ टोल बनाउने हुन्, तर हामीले गाउँ टोल अथवा देश बनाउन नसके पनि आफ्नो घर परिवार बनाउनुको लागि आफ्नो टोल बनाउनुको लागि हामी सक्षम छैनौँ भन्नु पनि हुँदैन। र एउटा साथीहरूले कहिले काहीँ भनि पनि रहन्थे अब अहिले नभए कहिले, हामीले नगरे अहिले नगरे हामीले नगरे कहिले गर्ने भन्ने अवस्था पनि करिब करिब अहिले नआइसकेको भन्न मिल्दैन। अब त्यो अवस्था पनि करिब करिब त्यो अवस्थाको हामी नजदिक छौँ र हामी के चाहन्छौँ भनेपछि अब विकासकै कुरो जस्तो गर्ने हो भने हामी हाम्रो लागि विकास चाहने कि हाम्रो सन्ततिको लागि विकास चाहने त्यो पनि सोच्नुपर्ने अवस्था आइसक्यो। र हामी हाम्रै लागि चाहने हौँ भने त 5-10 वर्षमा हामीले धेरै कुराहरू गर्न सक्छौँ।
त्यसको लागि इच्छाशक्ति
इच्छाशक्ति पनि हुनु पऱ्यो र एउटा नीतिगत कुराहरू पनि इच्छाशक्ति भनौँ भने एकजना व्यक्तिको इच्छाभन्दा समूहको इच्छाको अझ बढी मान्य लाग्छ। एकजना दुईजना चारजना दसजना 50 जना भएरै समूह बन्ने हो, तर अधिकांश सायद मान्छेहरूको हामीलाई जसो नगरेकै केस हुनु यसरी डोर्याएर लैजाने खालको मान्छे हो भनेपछि इच्छाशक्ति भएको मान्छे पनि धेरै छन्। यहाँ जसो स्रोतकै कुरो भयो नि, नगरपालिका चाहिँ स्रोत छैन भन्ने कुरा जुन आयो नि, स्रोत कन्ट्रिब्युसन गर्ने मान्छे धेरै छन्। जस्तो यहीँ तपाईँलाई म उदाहरण दिन्छु, धनगढी एयरपोर्टकै उदाहरण हेर्नुहोस्। त्यो बेलाको आँट र त्यो बेलाको निजी क्षेत्रको साथीहरूले प्रयास नगरे भए मलाई लाग्छ अहिले हामी त्यहाँ पुग्न सक्दैनथ्यौँ। यहीँनिर हेर्नुहोस् यो हाम्रो शिवधाम झन्डै 10 करोड रुपियाँ लगानी भएको छ, त्यसमा कहाँको स्रोत आएको छ र कुन चाहिँ सरकारले बजेट दिएको छ। तपाईँ हामी जस्तै साथीहरू सुरुमा हामीले 5 जना कि 7 जना साथी जुटाउनलाई पनि समस्या भएको थियो, 51,000 रुपियाँ राखेर 5 जना हामीले आँटबाट सुरु गरिए हो, त्यो 10 करोड रुपियाँ स्रोत उठेको छ र अहिले एउटा ऐतिहासिक सँगसँगै पर्यटन स्थल पनि भएको छ। यो यहाँनिर राम जानकी मन्दिर हेर्नुहोस्, त्यहाँ कहाँको स्रोत आएको छ, पाँच तले मन्दिर तयार भएको छ, गोदावरीकै कुरो हेर्नुहोस्, मतलब निजी क्षेत्रको साथीहरूले जुन जुन आँट गरिरहेको छ नि यसमा, अब फुल्ली अब निजी क्षेत्रको साथी हामीले मात्रै हामीले काम गर्यो राजनीतिक दलले केही नगरेको भन्न पनि मैले चाहेको होइन, तर निजी क्षेत्रले पनि धेरै सम्भावनाहरू आइडेन्टिटी गरेको छ, सपोर्ट चाहिँ राजनीतिक दलहरूकै चाहिन्छ, राजनीतिक दलहरू नभइकन चाहिँ हामी काम गर्न सक्दैनौँ, सपोर्ट
नीति निर्माण गर्ने उहाँहरू नै हो, फेरि
नीति निर्माण निर्माता उहाँहरू नै हो, तर नीति निर्माण मात्रै गरिराखेर त्यसलाई कार्यान्वयन ल्याउनेहरू इच्छा शक्ति नदेखाउने हो भने अब खालि कोरा नारा मात्रै लगाएर बसिराख्नु चाहिँ अलिकति गाह्रो हुन्छ, त्यही उसले हामी काम गर्ने मान्छे जो छौँ हामीले मार्जिन राखेर कुरा, सबभन्दा मलाई अलिकति खड्किने कुरो के हो भने हुनसक्ने कुरामा पनि मार्जिन राखेर गरौँ, हामी कुनै काम सात दिनमा गर्न सक्छौँ भने त्यो काम दस दिनमा गरौँला भनेर भनौँ, भोलि गरिदिन्छु भन्ने जस्तो भाषणै गर्दा पनि स्टेजमा आएर भाषण गर्ने फ्लोरमा गएर भन्न त भनिहालेँ मैले, हुन्छ कि हुँदैन भन्ने किसिमको भाषण गरेर त अबको मतलब उपभोक्ता भनौँ, अब अहिलेको निर्वाचन नीति भए हुनाले भोटर भनौँ, त्यो किसिमको भोटर मान्छे चाहिँ छैन कि, अब भनेको रियल मान्छेको मन जितेर आत्मा जितेर वास्तवमै अब यसले काम गर्छ है भन्ने किसिमको वातावरण नभए मैले त के भन्छु भने सम्भावित सबै साथीहरू अहिले त उम्मेदवारी पनि कसैको आइसकेको छ होइन, अब उम्मेदवारी आइसकेपछि नभए एक राउन्ड साथीहरूलाई अथवा त्यो उम्मेदवारी आउनुभन्दा पहिले नै हुन्थ्यो, मलाई त्यो त्यो थाहा छैन जस्तो भन्ने अहिले ककस भन्ने नै ल्याएको छैन, सब उम्मेदवार साथीहरूले नै एक ठाउँमा बसेर डिस्कस डायलग गर्ने किसिमबाट पनि त उम्मेदवार छनौट गर्न सकिन्छ भने अहिले हामीले खास गरेर खोजेको भने विकासलाई प्रायोरिटी दिइदिने, यहाँका आधारभूत कुराहरूलाई प्रायोरिटी दिइदिने।
ओके, यतिखेर हाम्रो टाइम चेकको पालो बनेको छ र आदरणीय श्रोता आज हामी तातो बहसमा चर्चा गरिरहेका छौँ पर्यटन व्यवसाय नाटाका क्षेत्रीय अध्यक्ष माया प्रकाश भट्टसँग कुराकानी, म एकैछिनमा जोड्छु किनभने हाम्रो समय थप गरेका छौँ हामीले वैशाख 1 गतेसँगै र यतिखेर टाइम चेकको पालो बनेको छ। आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ, यो छोटो टाइम चेक पछि यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छु, कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ यहाँहरू सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा, र हामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा हामी चर्चा परिचर्चा बहस गरिरहेका छौँ, कस्तो व्यक्तिलाई हामीले उम्मेदवार बनाउने, कस्तो हाम्रो सहर हाम्रो नगर कस्तो हुनसक्छ, कस्तो बनाउनुपर्छ र यसका सम्भावना यसका समस्या र यसलाई समाधान गर्न कस्तो नेतृत्व आवश्यक पर्छ, यी यावत विषयमा हामी फलोअप गरिरहेका छौँ। आज हामीसँग पर्यटन व्यवसाय यस क्षेत्रका समाजसेवी बुद्धिजीवी हामीसँग हुनुहुन्छ, नाटाका क्षेत्रीय अध्यक्ष हुनुहुन्छ हामीसँग माया प्रकाश भट्ट, उहाँलाई म पुनः वेलकम गर्छु, पुनः स्वागत छ भट्ट सर यहाँलाई। जस्तै अहिले यहाँले जुन एजेन्डाको कुरा गर्नुभयो, व्यक्तिका कुरा गर्नुभयो, राम्रो दृढ शक्ति इच्छा शक्ति भएको व्यक्ति चाहिन्छ भन्ने हामीले कुरा गरिरहँदा जनताले अहिले पनि पार्टीभन्दा माथि उठ्न सकेनन्, यो यथार्थ कुरा हो है, फेरि रियल कुरा हामी गर्दै तपाईँले रियल कुरा भन्नुभयो, हामी पार्टीलाई नै हेरेर अन्धभक्त भएर अब चुनावमा जाने कि वास्तवमै राम्रो व्यक्तिलाई चुन्ने कि हाम्रो होइन, अहिले बजारमा सुन्ने हो भने फलानो पार्टी हलानो पार्टी यो पार्टी त्यो पार्टी यो एउटा यो परिपाटी छ, हेर्नुहोस् बजारमा चर्चा चिया चर्चा जहाँ पनि त्यही सुनिन्छ, यो अवस्थामा हेर्ने भने के नेपालमा बाह्य देश जस्तो परिवर्तन हुनसक्ने यो किसिमको एउटा जनतामा चाहिँ चेतना भएर हामी नयाँ परिवर्तन या नयाँ केही न केही गर्न सकिने व्यक्तिलाई हामी चुन्नुपर्छ भन्ने जस्तो यो विकल्प खोज्ने या यस्तो किसिमको देख्नुहुन्छ कि हुँदैन, यहाँले के छ सम्भावना?
धेरै ठुलो त्याग गर्नुपर्छ, एउटा घर परिवार चलाउनुको लागि पनि हामीलाई समस्या हुन्छ भने यो देश चलाउने क्षेत्र चलाउने गाउँ चलाउने समूह चलाउने भने नि मैले यो धनगढी नगरपालिकाको अवस्था भनेको यो यो सुदूरपश्चिमलाई नै फोकस गर्ने उपमहानगरपालिका भावनाले यो नगरपालिका हाँक्नको लागि अलिकति एउटा त इच्छा शक्तिकै कुरा आउँछ, अर्को अलिकति उदारताको कुराहरू पनि आउँछन् र एउटा जागरुकताको कुरा पनि आउँछ र स्रोतको कुराहरू पनि आउँछन्, अब एक त्यत्तिकै मैले गरिदिइहाल्छु र सबै कुरा भइहाल्छ भन्ने होइन, यो यो समग्र अवस्थाको विश्लेषण गरेर र आधारभूत कुराहरू लाई एउटा दस्तावेजको रूपमा अगाडि लैजान सक्ने, हाम्रा आवश्यकताहरूको पहिचान गर्न सक्ने, आवश्यकता अनुसार पहिचानको सँगसँगै त्यसको समानुपातिक वितरण पनि गर्न सक्नु पऱ्यो, जति पनि भने नि मैले अब यहाँ पहुँचको भरमा भन्दा आवश्यकताको भरमा योजनाहरू वितरण हुनु पऱ्यो, अहिलेसम्मको हाम्रो प्रणाली जो जति पनि हामीले खर्चहरू गरेको छौँ यो सबै पहुँचको भरमै भएको छ, आवश्यकताको आधारमा खर्च भएको कहीँनिर पनि देखिँदैन, जस्तो हाम्रो यो यो डुबानकै कुरोहरू 3-4-5 वर्ष भइसकेदेखि हामी डुबान 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 भनेर गइरहेको छौँ, तर त्यो डुबानको समस्या समाधान हुनुको सट्टा झन् साथीहरूले झन् थप समस्या बल्झ्याउने खालको कामहरू.
एउटा कुरा नि, जस्तै अहिले तपाईँले हामी सम्भावनाका कुरा गर्दैछौँ, धेरै कुराहरू गऱ्यौँ सर. मैले धेरै समस्या देख्दैछु सर, धनगढी उपमहानगरपालिकामा अबको 5 वर्षमा धेरै समस्या आउँछ. ट्राफिक चेन्ज पनि हुन्छ र धेरै समस्या पनि आउँछ. सडक विस्तार गर्नु छ, यहाँका घरहरू टोडफोड हुन्छन्, यहाँलाई थाहा छ. बजार विस्तार गर्न समय लाग्छ, यहाँका सुकुम्बासीहरू त्यति नै छन् यहाँ मात्रामा, यहाँका मुक्त कमैयाहरू त्यस्तै अवस्था छ. पछिल्लो उदाहरण हेर्ने हो भने फुलबारीमा एउटा बस्ती आन्दोलित भयो, सुकुम्बासीलाई चाहिँ नगरपालिका. यो चुनावको मुखमा अब के हुन्छ होला? यस्तो यस्तो विषम परिस्थितिहरू भोलि आउँदै जाने हो भने, यहाँका नागरिकहरू आन्दोलित हुँदै जाने हो, चुनावको मुखमा यस्ता किसिमका यदि आन्दोलन हुने हो भने यसले प्रभाव पर्छ कि पर्दैन? भोलि भोटकै लागि उहाँहरूलाई सान्त्वना दिन खोज्यो भने, भोलि म जित्यो भने तपाईँहरूलाई यो किसिमको पनि एउटा चर्चा आउँछ बजारमा.
ए होइन, यहाँ अहिले सही ठाउँमा पुग्नुभयो. मैले यही कुरो भनिरहेको छु, हामी भ्रमको खेती गर्दैन गर्ने, भ्रमको खेती गरेर काम छैन. र अर्को एउटा कुरो के भने, मेयर जुन मान्छे साथीहरू बन्ने हो, मेयर बन्ने साथीले आफ्नो सम्पत्ति ल्याएर उसले नगरको विकास गरिदिने होइन, भएको सम्पत्तिको सदुपयोग गरिदिने खालको मात्रै हामीलाई मान्छे
युटिलाइज गर्नु पऱ्यो.
भएको भने नि मैले पैसा दिने निकायहरू तमा, जस्तो यहाँ एडिबीको पैसा यहाँ आइरहेको छ, सहरी विकासको पैसा यहाँ आइरहेको छ, स्मार्ट सिटीको पैसा यहाँ आइरहेको छ, स्थानीय सरकारको पैसा यहाँ छ, केन्द्रीय सरकारको पैसा यहाँ छ, र जनताको भन्ने नि भयो, यो जुन ट्याक्सकै कुरा, श्रम र हाम्रो पसिनाको पैसा पनि यसमा लागिरहेको छ. यो हाम्रो श्रमको सदुपयोग गरिदिने टाइपको मात्रै मान्छे चाहियो भने हामीलाई, त्योभन्दा बाहिर केही पनि चाहियो. आफ्नो सम्पत्ति लगाएर नगरको विकास गरिदियोस् पनि हामीले भन्न खोजेको होइन. त्यो श्रमको सदुपयोग गर्नको लागि पहिलो नम्बर त भने नि मैले, यो मास्टर प्लान जरुरी हो. मास्टर प्लान पहिले हाम्रो सार्वजनिक शौचालयहरू यी हुन्, सार्वजनिक बस पार्कहरू यी हुन्, यो जुन डुबानको समस्या छ यसलाई मैले यसरी यसरी निराकरण गर्छु. यो त क्लाइमेटिकली पनि हाम्रो नगर
विश्वास छ, जसले जितेर जान्छ खोला नाला अतिक्रमण गरेका क्षेत्रहरू हटाउन सक्ला.
ए बाबा सक, अब सक्ला नसक्ला भन्ने पनि गर्ने होइन. अबको अहिलेको भोटर भने नि भोट, अब अहिले जनताले चाह्यो भनेपछि जुन अहिले कोरा नारा लगाएर साथीहरू जान्छन्, त्यो साथीहरूको घोषणा पत्रलाई उसको अगाडि राखेर पनि अहिले जनता फेस गर्नलाई तयार छ. भने हिजो अस्तिको जुन अवस्था थियो, अहिले स्थानीय भनौँ नि 15-20 वर्षसम्म यो स्थानीय सरकार नभएर पनि मान्छे धेरै अन्यलो परिरहेको छ, र अहिले 15-20 वर्षको जुन यो भोटरहरूको अनुभव छ, भोटरहरूको हाम्रो त भनाइ नै त्यो छ, जुन तपाईँहरूको घोषणा पत्र छ त्यसमा कदेखि ग्यासम्म भोलि तपाईँहरूले जुन काम गरेको पछाडि हामी वाच गर्छौँ. तपाईँ हुनसक्ने काम मात्रै, मैले यो मात्रै गर्न सक्छु. घोषणापत्र तपाईँले दिएर जितेको भोलिपल्टदेखि हामी तपाईँहरूसित टेबल टक गर्छौँ र 24 घन्टा सङ्गठन छौँ भन्ने टाइपको. अब जनताले थ्रेड नदिएर पनि काम छैन. अबको भोटरले चाहिँ थ्रेड दिने हो, तपाईँ नगर्न सक्ने कामको एजेन्डामा नजानुहोस् है साथीहरू. जति गर्न सक्ने हो त्यति मात्रै गरौँ. त यहाँ धेरै गर्नुपर्ने भने मैले धेरै गर्नुपर्ने जरुरत पनि छैन. यो त धनगढी खालि यो सहरलाई कसरी व्यवस्थित गर्ने भनिदियो, स्रोत त त्यसपछि कुरो हो. स्रोत दिने मान्छे तमामो छन् अहिले पनि. मलाई भने नि अब एडिबीको पैसा तपाईँ जोड्नुहोस्, सहरी विकासको पैसा जोड्नुहोस्, केन्द्रीय सरकारको पैसा जोड्नुहोस्, र यो नगरपालिकाभित्र जति पैसा यो खर्च हुन लागेको छ नि, यो पैसालाई व्यवस्थित गर्ने. तर अब यो समस्या के छ भनेपछि, जानेर स्थानीय सरकारले पैसा हालिहाल्छ, नगर विकासले जानेर पैसा हालिहाल्छ, जिल्ला विकास पनि त्यसैमा पैसा हाल्ने, सहरी विकास पनि त्यसैमा पैसा हाल्ने, एडिबीको पैसा पनि त्यसैमा हाल्नु.
बजारमा मैले चर्चा के सुने भने, हुलाकी सडक कुन बाटो लग्ने, यदि राम्रो मान्छेले सही ट्र्याकमा ल्याउँछ भने त्यो मान्छेलाई पनि हामी भोट दिन्छौँ कि भन्ने जस्तो चर्चा पनि सुने. यो हुलाकी सडकले पनि भोट तान्ने कुरा आइरहेको
हो, एउटा सामान्य कुरा हो भन्ने. यी विकाससित जुन रिलेटिभ, यो त सामान्य कुरो हो. होला अब यतिका वर्ष भइसक्यो, हुलाकी सडक हुलाकी सडक हुलाकी सडक भनेर एकचोटि त मलाई लाग्छ हामी समेतको पनि एउटा टिम बनाएको थियो.
सुझाव सल्लाह लिने
सुझाव सल्लाह लिने टिमको सदस्यभित्र म पनि पर्छु.
अनि
र उहाँहरूले कुन सदस्यबाट सुझाव लिनुभयो, कुन सदस्यबाट सल्लाह लिनुभयो, कहिले मिटिङ बसाल्नुभयो, त्यो पनि थाहा भएन. यो त सामान्य कुरो हो,
तर माइने राख्छ चुनावको बेला.
यो हुलाकी सडक कहाँबाट लैजानुपर्छ, नगरभित्रका बाटाहरूको खाकाहरू कस्तो हुनुपर्छ. अब यहाँ भने नि मैले, अब यी कुराहरू पहुँचको भरमा, जस्तो यहाँनिरको सँगसँगैको सडक 70 मिटरको बनाउनुपर्छ भने अर्को सडक जहाँनिर मेरो क्षति हुन्छ त्यहाँनिर चाहिँ कम गरिदिउँ, जहाँनिर अर्का क्षति हुन्छ त्यहाँनिर 50 मिटर बनाइदिउँ भन्ने टाइपको जुन हाम्रो साथीहरूको सोच छ नि, त्यसरी नगरको विकास हुन सक्दैन. यसको लागि पहिले खाका चाहियो, नीति चाहियो. त्यो नीति हुने बित्तिकै त्यो नीतिभित्र त सबैले छिर्छ. नेपाल सरकारको कानुन जुन भन्छ नि, त्यो उपमहानगरपालिकाको एउटा नगर स्थानीय सरकारको नीति चाहियो, स्थानीय सरकारको ल एन्ड अर्डर चाहियो, त्यो बनाउन सक्ने खालको मेयर चाहियो नि. अब त्यो बनाइसकेपछि त्योभित्र त XYZ कोही पनि छिर्न सक्छ. अब यहीँनिर तपाईँ हेर्नुहोस् अब हुलाकी सडक अवस्था सँगसँगै यो हाम्रो कैलाली पुल हेर्नुहोस्, जबकि यो मै त के भन्छु भने यो हाम्रो शिवधामदेखि लिएर कैलाली पुलसम्म हामीले त्यसमा चाहिँ यो के भन्छ डुङ्गा विहार गर्न सक्छौँ.
रमाइलो
फन हो त्यस्तो रमाइलो ठाउँ छ. अब त्यो कैलाली पुलले आधा सडक मिचेर साफ गरिसकेको छ, त्यसको सुनवाई छैन. 100 मिटरको पुल 20 मिटरमा पुगिसकेको छ. अब अर्को झन् सानो समस्या त एकदम सानो हो. यहाँनिर तारानगर र बेहिणी जोड्ने जुन पुल छ, यसको एउटा मुहान चाहिँ बन्द भइसकेको छ.
अनि
यो नगरपालिकालाई हामीले झन्डै झन्डै 1.5-2 वर्षदेखि भइसक्यो. जुन तारानगरको अहिले डुबान हुन्छ, त्यो डुबान हुनुको पछाडिको यही दुईवटा कारण हो. तलतिर यो मन यो हाम्रो यो यो पुलले ब्लक गरिदियो, अनि भएको पानी पनि माथि चाहिँ यो यो पुलको छ. यो मुख खोल्नको लागि हामीले 50 पटक सायद नगरपालिकालाई भन्यो होला, अथवा तपाईँसित साधन स्रोत छैन भने पनि तपाईँहरू यहाँ उभिदिनुहोस्, यो खाली गर्नुपर्छ भन्नुहोस्. अहिले प्राइभेट सेक्टरकै निजी सेक्टरकै
साथीहरू
हामीसितै साथीहरूसित छन्, यो खोली गर्नुहोस् भनेर तपाईँहरू यहाँनिर उभिदिनुहोस्, हामी खोल्छौँ भनेर हामीले 50 पटक भयो. त्यसको लागि बजेट पनि चाहिँदैन. त्यहीँको माटो, त्यहीँको बालुवा, यो तपाईँ खोलेर यो बालुवा लैजानुहोस् बेच्नुहोस् भनिदियो भने साथीहरू आफ्नै स्क्याभेटरहरू ल्याएर आफ्नै टिपरहरू ल्याएर त्यो माटो लगेर पनि खोलिदिने खालको छन्. अब त्यो खोलेर लैजाने बित्तिकै त्यो नगरपालिकाको सम्पत्ति अर्काले बेच्यो लगेर गयो भन्ने अभियानतिर लाउने, अनि नगरपालिकालाई खाली गर्नुहोस् भनेपछि हामीसित स्रोत छैन.
अहिले पनि हेर्ने भने ग्रामीण
यस्ता साना कुराहरूमा जानेर हामी अल्झिराखेका छौँ. यी कुराहरू, यी सोच, यी विचारहरूबाट हामी जबसम्म माथि उड्न सक्दैनौँ तबसम्म नगरको उन्नति हुन्छ
भन्ने विकासको कुरा भयो. अब आर्थिक समृद्धिका कुरा पनि गरौँ हामी, किनभने स्मार्ट बन्नु छ, मेरो पकेट स्मार्ट बन्नु छ, मसँग क्रय शक्ति बढ्नु आवश्यक छ, किनभने पर्चेजिङ पावर त बढ्नु पऱ्यो नि त. मैले खरिद गर्न सक्ने क्षमता त मेरो गोजीमा हुनु पऱ्यो नि. त्यो हेर्ने हो भने सर, आर्थिक वृद्धिका लागि हामीले उद्योग धन्दा, कल कारखाना स्थापना गर्नु आवश्यक छ, रोजगारी सिर्जना गर्नु आवश्यक छ. त्यसका लागि पनि एउटा दृढ इच्छा शक्ति र लगानी भित्र्याउन सक्ने एउटा राम्रो सक्षमता चाहियो नि हामीलाई. अहिले हेर्ने हो भने पछिल्लो समय गौरीफण्डा नाका अब बन्द हुन्छ भन्ने चर्चा छ, र छोटी भन्सारको रूपमा चाहिँ अहिले रहेको खखरौला नाका र कञ्चनपुरको नाकालाई चाहिँ अगाडि बढाउने कि भन्ने बाहिर सुन्न आएको छ. यो अवस्थामा हेर्ने हो भने धनगढी हामी उपमहानगरपालिका सुदूरपश्चिमको एउटा समृद्ध नगर, एउटा औद्योगिक केन्द्र, व्यापारिक केन्द्रका नाममा दिइरहेछौँ, तर यो नाका बन्द भयो भने कस्तो होला एउटा, यो अर्को एउटा प्रश्न. दोस्रो प्रश्न, के हामी वास्तविक पर्यटन क्षेत्रको विकास गर्न सक्दैनौँ? अब केही दिन बाँकी छ, केही महिना बाँकी छ, एक महिनामा करिब करिब हाम्रो भेडा बाबामा लाखौँ दर्शनार्थी भारतबाट आउँछन्. नजिकै छेउमा हाम्रो एउटा ताल पनि छ, जोखर ताल. यस्तो यी पर्यटकीय क्षेत्रहरू छन्, धार्मिक स्थल, हाम्रो यो शिवपुरी धाम छ, यस्ता क्षेत्रमा पर्यटन पनि भित्र आउन सक्छ. आर्थिक वृद्धिसँगै हाम्रो स्मार्ट कसरी बनाउने, हामीले आफ्नो पकेटलाई स्मार्ट कसरी बनाउने, आय स्तरलाई कसरी वृद्धि गर्ने, के गर्नु पर्ला सर?
यसको लागि पनि भने नि मैले अब यो पनि जिम्मेवारीहरू सेयरिङ गर्नुपर्ने अहिले जरुरी हो. स्थानीय सरकारको जिम्मेवारी यो, केन्द्रीय सरकारको यो, गाउँ स्तरको, नगर स्तरको जिम्मेवारी यो भन्ने कुरो. जबसम्म त्यो जिम्मेवारी सेयरिङको कुरो आउन सक्दैन तबसम्म पनि हामी अन्यलमा रहिरहन्छौँ कि जस्तो लाग्छ. हामीले अब खालि सम्भावना बोकेर सम्भावनालाई क्यास गर्नको लागि सरकारले दिनुपर्ने आधारभूत कुराहरू जुन भने नि मैले अहिले पर्यटनकै कुरो गर्नुभयो. पर्यटनको सँगसँगमा अहिले अन्तर्राष्ट्रिय लेभलको अथवा राष्ट्रिय स्तरकै कोही पनि पर्यटकहरू आउनुको लागि पर्यटकले 3-4 वटा कुराहरू हेर्छ. नम्बर एक त उसले भने अघि नै मैले कुरा निकालेँ, सुविधासम्म त्यहाँ हस्पिटल छ कि छैन, म बिमारी भयो भने के गर्ने, सबभन्दा पहिले त आफ्नो स्वास्थ्यको कुरो हो. म बिमारी भयो भने के गर्ने, अथवा अस्पताल छैन भनेपछि त्यहाँ अल वेदर एयरपोर्ट छ कि छैन, मैले 24 घन्टा राति पनि उडेर
इमर्जेन्सी छ कि
सुरक्षित ठाउँमा पुग्न सक्छु कि सक्दैन भन्ने कुरो पहिले हेर्छन्. हामी कहाँ त्यो दुइटो कुरो नै छैन. त्यो कुरा भने त निजी क्षेत्रले गर्न सक्ने कुरो होइन, त्यो सरकारले गर्नुपर्ने कुरो हो. अब जब इस्युहरू बढी ल्याउँछन् भन्छ साथीहरूले, तर यी त सरकारले गर्ने कुराहरू हो नि. जस्तो अब राष्ट्रिय स्तरकै गौरीफण्डा नाकाकै कुरो छ, न गौरीफण्डा मात्रै किन, हामीले त उत्तर दक्षिणको नाका खोजिरहेछौँ. भोलि गएर यो 7 नम्बर प्रदेश हो, सात नम्बर प्रदेशमा कर्णालीमा साथीहरूले ब्लकेट गरिदियो भने के गर्ने, यहाँ त त्यस्तो सिनारीहरू पनि त देखियो नि होइन. एउटा प्रदेशको मान्छेले अर्को प्रदेशमा
प्रवेश गर्न
दियो भने के गर्ने, जे पनि सुदूरपश्चिममै नहुने भन्ने त हुँदैन नि. उत्तरतिर पनि सबै के अरे 6 वटा प्रदेशसित इन्ट्री पोइन्टहरू छ, दक्षिणतिर पनि 6 वटा प्रदेशसित इन्ट्री पोइन्ट भयो, हामी 7 प्रदेशमा चाहिँ इन्ट्री पोइन्ट किन्न पाउने,
त्यो पनि हो.
अब त्यो हुने कुरा कहाँनिर सुरु गऱ्यो भनेपछि यहाँ फेरि इन्टर्नल कुरा आउँछ, उयो निकालिहाल्नु भयो, गौरीफण्डा हो कि बनभाषा हो कि खगरौला हो कि अर्को, चाहिने सबै हो. हामीलाई खगरौला पनि आवश्यकता हो, बनभाषा पनि आवश्यकता हो, गौरीफण्डा पनि आवश्यकता हो. तर भने नि अब जस्तो इमिडिएट हामीले कुन नाका युज गर्ने, दीर्घकालीन रूपमा चाहिँ कुन नाका युज गर्ने, या ह्यान्ड टु माउथको कुरा छैन. आजभोलिको समस्या समाधान गर्नलाई हामीले के गर्ने, जस्तो बनभाषा पुल भन्नुहोस्, बनभाषाको पुल त आजको डेटमा सुरु गरे पनि 4-5 वर्ष नभएको पनि बन्न सक्दैन. तर 4-5 वर्षपछि मात्रै हामीले के दक्षिणको नाकाहरू युज गर्ने हो त,
तत्काललाई के छ,
तत्कालको लागि त चाहियो नि एउटा अप्सन. तत्कालको लागि अप्सनको रूपमा देखिएको भनेको गौरीफण्डा नाका नै हो. गौरीफण्डा नाकालाई अहिले धेरै गर्नु पर्दैन, गौरीफण्डा नाकाको स्तर उन्नति मात्रै गरिदिएपछि पुग्छ.
मैले आर्थिक कुराहरू पनि जोडेँ सर, उद्योग धन्दा
भने मैले यो गौरीफण्डा नाकाको स्तर उन्नति गर्ने बित्तिकै साथीहरूले के ल्याउँछन् भने दुधुवाको जङ्गल, त्यो त आम मान्छेमा एउटा त्यस्तो हालिदियो दुधुवा जङ्गल नभएर गौरीफन्टाको नाका नपाएको के भारतमा अरू ठाउँहरूमा जङ्गलहरू छैन यहाँनिर मैलानीमा हेर्नुहोस् कत्रो जङ्गल छ जङ्गलभित्र रेल चाहिँ ल्याएको छैन हरिद्वारदेखि देहरादुन जाने बाटो हेर्नुहोस् त्यसमा के जङ्गल छैन हामी कहाँ नै यहाँ हेर्नुहोस् के अरे बर्दियामा त्यहाँ पनि राति गाडी चलाउनु हुँदैन भन्ने कन्सेप्ट पनि त हामी कहाँ थियौँ नि
तर अहिले त
त्यो त यो भयो त्यो त आवश्यकता भयो भनेपछि त्यो जनावरहरूलाई खा जनावरहरूको लागि चाहिँ जस्तो फ्लाइओभर ब्रिजहरू बनाउन सकिन्छ उहाँ बाटोहरू चाहिँ डिस्टर्ब नगर्ने जनावरको लागि चाहिँ ट्रान्जिट हुने बाटो डिस्टर्ब नगर्ने मात्रै हो जङ्गलकै कारणले चाहिँ बाटो दिँदैन भन्ने हो भने त अहिले पनि जुन बनबासाको पुल बन्दैछ अहिले जुन लास्ट सर्वे गरेको छ त्यसको उतापट्टि पनि 12 किलोमिटर जङ्गल परिरहेछ भनेपछि त्यही भारत या त त्यो भोलि पनि नाका नदिनकै लागि त्यहाँ सर्वे गरे आऊ भन्न मान्न सक्नु पऱ्यो हामीले होइन भने भारत सरकारसित हामीले पत्राचार गर्ने हो र खास गरेर
पोलिटिकल रूपमा चाहिँ के न के गर्नुपर्छ
खास गरेर खिरी र यहाँको धनगढी यो 7 नम्बर प्रदेशको र लक्ष्मीपुरतिरको साथीहरूको जोइन्ट प्रेसर त्यसमा पनि जति हामीलाई आवश्यकता हो त्यति उहाँहरूलाई पनि आवश्यकता हो
किनभने व्यापार दुवैतर हुनु आवश्यक छ. अब अन्त्यमा छु सर, एक मिनट बाँकी छ हामीसँग. तपाईँ एउटा भोटर किनभने धनगढी उपमहानगरपालिकाको वासी भएको नाताले तपाईँ एउटा मतदाता नामावली भएको नाताले हेर्ने हो भने यहाँको विचारमा यहाँले भोट दिनु पऱ्यो भने के गर्नुहुन्थ्यो होला? आम पब्लिकको दिमागमा पनि त्यही छ, अन्यलता छ यतिखेर. राम्रो हेर्ने कि हाम्रो हेर्ने कि कसलाई दिने भोट के गर्ने पार्टीमा दिने कि शङ्का उपशङ्का लागिरहेको छ. मैले दिएको मान्छे जित्छ कि हार्छ यो विश्लेषणहरू भइरहेको छ. मेरो बाजेले काङ्ग्रेसलाई दियो, एमालेलाई दियो, माओवादीलाई दियो, राप्रपालाई दियो, मैले पनि तिनै पार्टी चुज गर्नुपर्छ भन्ने परिपाटीमै जाने, राम्रोलाई चुन्ने कि हाम्रोलाई चुन्ने. अन्त्यमा के भन्नुहुन्छ यहाँले?
होइन यो भने नि हामी विकासमा सरोकार राख्ने मान्छे भावनाले अहिलेको भोटरहरू आदरणीय भोटर साथीहरू पनि जो छ भने मैले अब कसैको हामीले दिमाग भुटेर तैँले यो यसो यसलाई भोट दिनुपर्छ, उसलाई भोट दिनुपर्छ, अर्कालाई भोट दिनुपर्छ भन्ने किसिमले नगरियो. त उपमहानगरपालिकाको चुनाव हो. हामीलाई त के बुझ्नु पऱ्यो भने काठमाडौँभन्दा एक स्टेप तल महानगरपालिका काठमाडौँ त्यहाँभन्दा एक स्टेप तल छौँ हामी. यो कुनै हामीले दुर्गम क्षेत्रमा गएर चुनाव गइराखेको अवस्था होइन. धनगढी यो उपमहानगरपालिकाको चुनाव हो. यो त बुद्धिजीवीहरू बस्ने ठाउँ हो, व्यापारीहरू बस्ने ठाउँ हो, इन्टेलेक्चुअल लेभलको साथीहरू बस्ने ठाउँ हो. सबै नगरवासीहरू पढे लेखेको छन्, बुद्धिजीवी छन्, सबै सक्षम छन्. र हाम्रो नगरलाई कस्तो बनाउने, राम्रो नगर बनाउने कि हामीले एजिटी यही अवस्थामा रहने भन्ने सोच गरेर साथीहरूले भोट हाल्ने हो. भोटरहरूले आफ्नो किसिमको मनस्थिति चाहिँ बनाइसकेका हुन्छ, यसमा दुई मत छैन. तर मेरो पनि जहाँसम्म यहाँले साथीहरूले एउटा यो अवसर दिनुभयो र मैले पनि यो के भनौँ न आफ्ना नगरका विकासका विषयमा हाम्रो यो सरकारको विषय नभए पनि एउटा आम नागरिकको हैसियतले मैले यहाँहरूको थ्रु जुन विचार राखेँ अब यसले गर्दा सबै राजनीति आगामी राजनीतिक दलको साथी
सबैलाई एउटा सचेत बनाउने
एउटा सचेत हुन् र सबैमा
थ्याङ्क यू सो मच
राम्रो होस् सबैको हित होस् भन्ने चाहन्छु.
थ्याङ्क यू सो मच. थ्याङ्क यू आदरणीय श्रोता. आजको यो तातो बहस मैले पर्यटन व्यवसाय सुदूरपश्चिमका एकजना व्यक्तित्व जसले चाहिँ सामाजिक रूपमा धेरै कार्यक्रम गर्नुभएको छ, माया प्रकाश भट्ट हुनुहुन्थ्यो, नाटकका क्षेत्रीय अध्यक्ष, उहाँसँग कार्यक्रम तातो बहसँगै आजलाई कार्यक्रमबाट म पनि बिदा माग्छु. हस्त, नमस्कार.